रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज यही माघ 29 गते सभामुखको चुनावको मिति तय गर्दै 6 नम्बर प्रदेश सभाको पहिलो बैठक सकियो। प्रदेशको समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता।
बाँकेको खजुरामा हावाबाट विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गैरात 12 बजेबाट मौन अवधि सुरु। कुनै पनि तरिकाले प्रचार प्रसार गर्न नपाइने
र आयोजक धरान फुटबल क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको पहिलो चरणबाटै बाहिरियो। सडन डेथमा भारतको दुर्गापुर स्टिल कोलकातासँग पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। यही 29 गते सभामुखको निर्वाचन गर्ने घोषणा गर्दै प्रदेश नम्बर 6 को पहिलो प्रदेश सभा बैठक सकिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको क्षेत्रीय सिँचाई विकास निर्देशनालयको सभाहालमा 45 मिनट बसेको बैठकले कार्यविधि पास गरेको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा दलका प्रतिनिधि सांसदले संहिता कानूनको एउटा महत्त्वपूर्ण खुड्किलो पार भएको भन्दै सामूहिक एजेन्डाबाट समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यो क्षेत्र प्राकृतिक स्रोत साधनमा धनी भए पनि विकासमा पछि पर्नुको जिम्मा पनि जनप्रतिनिधिले लिनुपर्ने बताएका छन्। नेकपा एमालेका यामलाल कर्णेलले चुनाव जित्दा फरक पार्टी भए पनि विकासका योजना बनाउँदा समान दृष्टिकोण तय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले यस प्रदेशको चुनौती रोग र भोक भएको भन्दै अबको 5 वर्षमा प्रदेशको पहिचान नै बदल्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली कङ्ग्रेसका जीवन बहादुर शाहीले प्रदेशको समृद्धिका लागि सदैव लागिरहने र प्रतिपक्षमा बसे पनि सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीला शाहीले जनताका प्रतिनिधिले जारी गरेको नेपालीको संविधान अनुसार जनताको हितका लागि प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। उहाँले राप्रपा सधैँ हिन्दू राज्य र राजसत्ताकै पक्षमा रहेको भन्दै नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरिनेमा आपत्ति व्यक्त गर्नुभएको छ। प्रदेश नम्बर 6 40 जना सांसद रहेका छन्।
प्रदेश नम्बर 5 प्रदेश सभाको बैठक आउँदो फागुन 2 गते बस्ने गरी सकिएको छ। बैठकले सभामुख र उपसभामुख नहुँदा संसद सञ्चालनका लागि 5 सदस्यीय समिति गठन गरेको छ। समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका ददिराम नेउपानेले, नेपाली कङ्ग्रेसका अष्टभुजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जीसी रहनु भएको छ। बैठकले प्रदेशसभाको आन्तरिक कार्य सञ्चालन कार्यविधि पनि पारित गरेको छ। बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य 79 वर्षीय बलदेव शर्मा पोखरेलको सभामुखको हैसियतमा सञ्चालन गर्नुभएको थियो। प्रदेश नम्बर 5 नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाले प्रतिनिधित्व गरेका छन्। बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व, कपिलवस्तु र रूपन्देही जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी 87 सांसद रहेका छन्।
यसै गरी प्रदेश नम्बर 7 पहिलो प्रदेश सभा बैठक पनि 29 गते बस्ने गरी सकिएको छ। पहिलो बैठकले सभामुख र उपसभामुख चयन नहुँदासम्म संसद सञ्चालनका लागि 5 सदस्यीय कार्य समिति चयन गरेको छ। समितिमा माया भट्ट, देवराज पाठक, बिरमान चौधरी, पूर्णा जोशी र कृष्ण बहादुर चौधरी रहनु भएको छ। बैठकले प्रदेश सभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि पारित गरेको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले सभामुखको हैसियतमा बैठक सञ्चालन गर्नुभएको हो। कैलालीको धनगढीमा रहेको जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कङ्ग्रेसका भरत खड्का, राष्ट्रिय जनता पार्टीका मालमती राणाले आफ्नो बनाइराख्नु भएको थियो। उहाँहरूले प्रदेश नम्बर 7 सम्भावनाको खानी रहेको भन्दै पर्यटकीय स्थल, जलविद्युत, नेपाल भारत सिमानाका लगायतका विषयमा अब बन्ने सरकारले भने विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ।
प्रदेश नम्बर 6 पहिलो ऐतिहासिक अधिवेशन हिजो सुर्खेतको वीरेन्द्रनगरमा सकिएको छ। निकै तामझामका साथ निर्धारित समय दिउँसो 1 बजेबाट सुरु भएको बैठक 2:09 सकियो। बैठकको लागि क्षेत्रीय सिँचाई विकास निर्देशनालयको सभा हलमा चिटिक सिङ्गारीको थियो भने सांसदहरू दौडा सुरुवाल र साडीमा सजिएका थिए। पहिलो बैठक भएकाले प्रदेश नम्बर 6 10 जिल्लाबाट बैठक हेर्नेहरूको निकै भिडभाड देखिन्थ्यो। सुनौ यसै चहलफहललाई तयार पारेर समेटिएको यो रेडियो सामग्री। यो घन्टी बजेसँगै 10 जिल्लाका सांसदहरू सुर्खेतको वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा प्रवेश गरे। रङ रोगनले चिटिक्कै सिङ्गारिएको भवनमा दौडा सुरुवाल र साडीमा सजिएका 40 जना सांसदहरू लहरै मिलाएर राखिएको कुर्सीमा बसे। सुरुमा राष्ट्रिय गानबाट सुरु गरिएको प्रदेश सभामा 1 मिनट सहित प्रति मोहन धारण गरियो। लगत्तै नेपाली कङ्ग्रेसका 68 वर्षीय ज्येष्ठ सदस्य हिमबहादुर साईले सभामुखको रूपमा बैठकको सुरुवात यसरी गर्नुभयो।
सभाको पहिलो अधिवेशनको पहिलो बैठकको कार्यवाही प्रारम्भ हुन्छ।
उहाँले प्रदेश प्रमुख दुर्गा केशर खनालले दिएको पत्र पढेर सुनाएपछि प्रदेश सांसदहरूलाई बोल्ने समय दिनुभएको हो। यो प्रदेशमा सबैभन्दा धेरै सिट जितेर पहिलो दलको हैसियतमा रहेको एमालेका तर्फबाट एमाले पोलिट ब्युरो सदस्य यामलाल कडेलले सम्बोधन गर्दै यो ऐतिहासिक सफलता भएको बताउनुभयो।
नयाँ अभ्यास भएकै कारणले गर्दा कतिपय ठाउँमा असजिल्ला अप्ठ्याराहरू आउन सक्छन्। व्यवहारका क्रममा हामी सिक्दै परिपक्व हुँदै संविधानले परिकल्पना गरे अनुसारको जनताको नजिकबाट जनताले अनुभूति गर्ने गरी तिनै तहका सरकार सञ्चालन गर्ने कुरामा हामी सबै सफल हुनेछौँ भन्ने कुरा म यस अवसरमा राख्न चाहन्छु।
माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले जनताको आन्दोलन र रगतले प्राप्त भएको प्रदेशलाई दलहरूले सामूहिक एजेन्डा बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो।
र हामीलाई थाहा छ के हो भने ठुलो एउटा सङ्गतमा छ र यसको मुख्य दोषी भनेकै यो राज्य व्यवस्था हो। राज्य व्यवस्था परिवर्तन बेगर हामीले यो मुलुकलाई बनाउन सक्दैनौँ भन्ने हिसाबले नि कङ्ग्रेसी सङ्घर्ष लडाइने गरेमा चाहिँ हामीले बिताउनु चाहिँ पर्यो। र अब हामीले व्यवस्था परिवर्तन गरेका चाहिँ छौँ र संविधान हामीले प्राप्त गरेका छौँ र यो हाम्रो लागि धेरै ठुलो उपलब्धिको विषय चाहिँ थियो। र अबको यो अबको समय भनेको विकास, निर्माण र आर्थिक समृद्धिको हो।
उहाँभन्दा पहिला बोल्नुभएका नेपाली कङ्ग्रेसका जीवन बहादुर साईले आफूहरू जनताले दिएको मतको आधारमा प्रतिपक्ष दलको भूमिका रहे पनि प्रदेशको समृद्धिका लागि सदैव लागि पर्ने उल्लेख गर्नुभयो।
हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्रोत र साधन छ। जलस्रोतको कुरा गर्ने हो या वनको कुरा गर्ने हो या जडीबुटीको कुरा गर्ने हो या अरू यहाँका अर्ग्यानिक खानेकुराहरू जस्तै हिजो हामीलाई हेला गरेर भन्ने गरिन्थ्यो, फापर खाने, कोदो खाने, जल खाने, चिनी खाने भनेर हेपिन्थ्यो। आज विश्वमा सबैभन्दा उत्कृष्ट अन्नको रूपमा उनीहरू गएका छन्। त्यो प्राकृतिक साधनहरू हामीसँग छ। तपाईँ हामी लाग्यो भने पक्कै हुनेछ यो ऐतिहासिक ठक्क पार्ने गरेर हामीले विकास गर्न सक्नेछौँ। हाम्रा भाषणले होइन, हामी एक्सन ओरिएन्टेड भएर अगाडि बढ्नेछौँ।
यता राप्रपाका सुशीला साईले भने हिन्दू राज्य र राज संस्थाकै पक्षमा रहेको भन्दै हिन्दू राष्ट्र घोषणा नगरिएकोमा आपत्ति जनाउनु भयो।
90% हिन्दू भएको विश्वको एकमात्र हिन्दू राज्यलाई जनताको मनोभावना नबुझी धर्म निरपेक्ष बनाउनु जनभावना विपरीत भएकोले राप्रपा सदा हिन्दू राज्य र राज संस्थाप्रति प्रतिबद्ध भएको
प्रत्यक्षबाट 40 र समानुपातिकबाट 16 गरी 40 सदस्य रहेको प्रदेश नम्बर 6 को प्रदेश सभा 7 प्रदेश मध्ये सबैभन्दा सानो हो भने भौगोलिक रूपमा सबैभन्दा ठूलो प्रदेश हो। पहिलो अधिवेशन सकिएसँगै अब सभामुख चयन भने यही माघ 29 गते गर्ने निर्णय भएको छ। हामीसँग छिमेक सेरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यही माघ 29 गते सभामुखको चुनावको मिति तय गर्दै 6 नम्बर प्रदेशसभाको पहिलो बैठक सकियो। प्रदेशको समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। यही माघ 24 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गए राति 12 बजेबाट मौन अवधि सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद शर्माले मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने बताउनु भएको छ। आम सञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेद्वारको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न समेत वा मत सर्वेक्षण गर्न नपाइने उहाँको भनाइ छ। निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री सूचना वा सन्देश प्रवाह भने कुनै रोकावट नभएको आयोगले जनाएको छ। प्रदेश नम्बर 6 8 सदस्यका लागि वाम गठबन्धनबाट 8 र नेपाली कङ्ग्रेसबाट 4 गरी 8 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यस्तै प्रदेश सभाका 40 सदस्यसहित 198 मतदाता रहेका छन्।
बाँकेको खजुरा स्थित क्षेत्रीय कृषि तालिम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिँदैछ। करिब 2 वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इन्जिनियर रामबाबु यादवले बताउनुभयो। खजुरामा 4 महिना अघि हावाको गति मापनका लागि 80 मिटर अग्लो टावर जडान गरिएको छ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन कार्य गरिरहेको छ। 2 वर्षको अवधिमा पटक पटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिँदै आइएको यादवले बताउनुभयो।
नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतले विश्व क्यान्सर दिवसको अवसरमा वीरेन्द्रनगरभित्र विद्यालयका विद्यार्थीहरूबीच निमावी तथा मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। क्यान्सर रोगको कारण प्रभाव र न्यूनीकरणका उपायहरू विषय शीर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा 15 विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा अमरज्योति नमुना मावी नेवारेका अनिल शाही प्रथम, एसओएस माविका अर्जुन शाही द्वितीय, सूर्योदय माविका निशा रुचाल तृतीय र सैनिक आवासीय महाविद्यालयका सन्देश विसीले सान्त्वना स्थान हासिल गर्नुभएको छ।
4 प्रदेशसभाको पहिलो बैठक प्रदेश सकिएको छ। बैठकले अन्तरिम कार्यविधि पनि पारित गरिसकेको छ। प्रदेश नम्बर 6 प्रदेशसभा सांसदहरूले प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन्। उनीहरूले यो प्रदेशका लागि सत्तापक्ष र प्रतिपक्ष नभनेर काम गर्ने बताएका छन्। यसै सन्दर्भमा हामीले प्रदेश नम्बर 6 प्रदेश सांसदहरूलाई यो प्रदेशको समृद्धिको लागि तपाईँले कस्तो योजना बनाउनु भएको छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको भनाई आजको जनआवाजमा।
नेपालको मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको क्षेत्र कर्णाली भित्र पनि सबैभन्दा पछाडि परेको क्षेत्र मुगु जिल्ला तर चाहिँ अझै म चाहिँ एउटा नितान्त उत्पीडित समुदायबाट चाहिँ प्रतिनिधित्व गर्दै चुनावबाट सङ्घर्ष गरेर चाहिँ यो ठाउँमा आएको छु। मलाई लाग्छ मेरै कार्यकालमा 5 वर्षभित्र चाहिँ मुगुको चाहिँ समग्र विकासको एउटा कार्ययोजना मैले बनाउने छु, किनभने त्यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जडीबुडी र पछिल्लो चरणमा आइरहेको चाहिँ रारा ताल यो नेपालकै चाहिँ एउटा पर्यटकीय हिसाबले चाहिँ एउटा प्रमुख चाहिँ आकर्षकको केन्द्र रारा पनि हामी कहाँ छ। त्यसको विकासको निमित्त चाहिँ हामीले चाहिँ एउटा रणनीतिक योजनाका साथ त्यो क्षेत्रको चाहिँ समग्र विकासको निमित्त चाहिँ मैले यो क्षेत्रमा चाहिँ प्रतिनिधित्व गर्नेछु।
आगामी दिनमा हामीले मुख्य गरेर यो 6 नम्बर प्रदेश मानव सूचकको हिसाबले अब 52% गरिबीको रेखा मुनि परेको होइन एउटा गरिब प्रदेशको रूपमा यो अहिले चिनिएको छ, तर हामीले हाम्रो यहाँको साधन स्रोतका हिसाबले असाध्यै सम्भावनायुक्त प्रदेश हो र प्राकृतिक हिसाबले भन्दाखेरि जल जमिन जडीबुटीका कुराहरू, पर्यटनका हिसाबले असाध्यै धेरै पर्यटनको सम्भावनाहरू पनि छ। पर्यटनको प्रवर्धन गर्ने कुरा, जल जङ्गल र जडीबुटीका कुरा सँगसँगै हामीले ऊर्जाको क्षेत्रमा विद्युत होइन उत्पादन गर्न सक्ने त्यो हामीसँग सम्भावनाहरू छन्। ती सम्भावनाहरूलाई हामीले अब रणनीतिक हिसाबले रणनीतिक एउटा योजनाहरू निर्माण गरेर यो प्रदेशको समृद्धि गर्नका निम्ति त्यो प्रकारका योजनाहरू हामी निर्माण गर्छौँ।
समृद्ध प्रदेशका रूपमा निर्माण गर्नको लागि हामीले प्रतिबद्धता व्यक्त गर्नुपर्छ भनिरहेका छौँ कि यो प्रतिबद्धता 6 नम्बर प्रदेश समृद्ध निर्माणका लागि हामीसँग भएका अहिले 40 प्रदेश सभाका सदस्य एवं 4 राजनीतिक दलका जो हामी प्रतिनिधित्व गरेका छौँ सबै एक मन एकताका साथ समृद्ध प्रदेश निर्माणका लागि एक ठाउँमा उभिएर राजनीतिक रूपले हामी कोही प्रतिपक्ष होला, कोही पक्ष होला, कोही सरकार पक्ष होला, कोही प्रतिपक्ष होला, तर हामीले 6 नम्बर प्रदेश निर्माणका लागि सबै एक मन एकताका साथ एक ढिक्का भएर प्रतिपक्ष बस्नु हुँदैन, सब एक हुनुपर्छ भन्ने मुख्य हाम्रो पहिलो आधार सबै ठाउँमा उभिनुपर्छ भन्ने छ।
केन्द्रबाट उपेक्षित गरिएको छ नम्बर प्रदेश अर्थात् कर्णाली प्रदेशलाई चाहिँ अगाडि बढाउनु पर्नेछ, धेरै सम्भावनाहरू छन्। जलस्रोतका कुरा गरौँ, पर्यटनका कुरा गरौँ, जडीबुटीका कुरा गरौँ, धेरै सम्भावनाहरूबाट चाहिँ सम्भावना रहेको यो प्रदेशलाई समृद्ध बनाउनु पर्ने जरुरी छ। आजको सुन्दर प्रदेशलाई भोलिको समृद्ध प्रदेश बनाउने सङ्कल्प पनि हामीले चाहिँ आजको बैठकमा
प्रत्येक जुन यो प्रदेशमा 10 जिल्लाको जुन यो प्रदेश छ, भौगोलिक हिसाबले यो प्रदेश धेरै ठुलो छ। यो प्रदेशमा रहेका असाध्यै पीडाबाट चाहिँ पीडामा चाहिँ रहिरहेका महिलाहरूलाई पक्कै पनि हामी यहाँ यो प्रदेशमा जति हामी चाहिँ 13 माननीय सभासदहरू आएका छौँ, पक्कै पनि यो प्रदेशका महिलाहरूलाई त्यो पीडाबाट माथि ल्याउने हामीले असाध्यै ठुलो हामी यो प्रदेशको नीति बनाउने बेला, यो प्रदेशको कानुन बनाउने बेला त्यहाँ जहाँ एकदम स्थानीय तहका महिलाहरूलाई छुने गरेर स्थानीय तहका महिलाहरूको जुन पीडामा चाहिँ एकदमै मलम लाउने गरेर हामी चाहिँ त्यो जिम्मेवारीका साथ हामी लाग्नेछौँ भन्ने चाहिँ प्रतिबद्ध छु म।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सिरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सरकारले महिलाको नाममा सम्पत्ति राख्ने व्यवस्था गरेपछि जुम्लामा महिलाहरूको नाममा जग्गा राख्नेहरूको संख्या बढ्दै गएको छ। महिलाको नाममा घर जग्गा पास गर्दा राजस्वमा 50% छुट गरेपछि महिलाहरूको नाममा घर र जग्गा पास गर्नेहरूको संख्या बढेको हो। जिल्ला मालपोत कार्यालयका जुम्लाका निमित्त प्रमुख रामलाल प्याकुरेलले महिलाको नाममा घर जग्गा पास गर्दा राजस्वमा 50% छुट हुने व्यवस्था रहेको बताउनुभयो।
जुम्लाका नागरिकले अब कर्णाली राजमार्गको विकल्पमा छोटो दूरीमा यात्रा गर्न पाउने भएका छन्। दैलेखको महाबो हुँदै कालीकोटको सदरमुकाम मानमा नछोई सिधै जुम्लाको सिमाना छुने बाटो निर्माण कार्यले तीव्र गति लिइरहेकाले अब जुम्लाका नागरिकले छोटो दूरीमा यात्रा गर्न पाउने भएका छन्। सवारी सञ्चालनमा सुर्खेत दैलेख जुम्ला सडक छोटो तथा सहज हुने भएको छ। जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले जुम्लाका नागरिकले अहिले 232 किलोमिटरमा यात्रा गरिरहेको बताउँदै बाटो निर्माण भएपछि 76 किलोमिटर छोटो हुने बताउनुभयो।
घोराई उपमहानगरपालिका 16 वडाभित्रका स्थानीयहरूले खरले छाएका घरमा टिन लगाउने प्रक्रिया सुरु गरेको छ। वडाभित्र रहेका 48 घरदुरीमा खर र फुसको छाना भएकाले यी घरमा टिन लगाउने प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष लक्ष्मीनाथ प्रसाद बुढाले बताउनुभयो।
यो वर्षको हिउँदमा लामो समयसम्म पानी पर्न नसकेपछि बाजुरामा खाद्य संकट चुलिनेमा स्थानीय चिन्तित भएका छन्। पश्चिमी वायुका कारण हिउँदे याममा बढी वर्षा हुने, सुदूरपश्चिममा यो वर्ष विगत 5 महिनादेखि वर्षा नहुँदा खेतबारीमा लगाएको बालीमा सिँचाइ गर्न समस्या भएको छ। लामो समयसम्म पानी नपर्दा धेरै जमिन अझै बाँझै रहेको छ भने यो वर्षको उत्पादन शक्तिमा 20% कमी आएको जिल्ला कृषि विकास कार्यालय बाजुराका सूचना अधिकारी मिनप्रसाद जयसीले बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। आयोजक धरानलाई सडन डेथमा हराउँदै भारतको दुर्गापुर स्टिल 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। धरान रङ्गशालामा निर्धारित र अतिरिक्त समयको खेल 2-2 बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो। खेलमा 2-0 अग्रता बनाएको भए पनि जोगाउन नसक्दा धरान पराजित भयो। धरानले खेलको 79 मिनटमा 2-0 अग्रता लिए पनि दुर्गापुरले 2 मिनटमा 2 गोल गर्दै खेल पुनरागमन गराएको हो। अतिरिक्त समयमा कुनै गोल नभएपछि भएको टाइब्रेकरमा आयोजक धरान अभागी ठहरिँदै पराजित भएर खेलबाट बाहिरिएको हो।
दक्षिण अफ्रिका विरुद्धको दोस्रो एक दिवसीय खेल भारतले जितेको छ। 119 रनको लक्ष्यसहित जब आफै ब्याटिङमा उत्रिएको भारतले 20 ओभर 3 बलमा 1 विकेटको क्षतिमा एक जित हात पारेको हो। भारतका लागि विराट कोहलीले 50 बलमा 4 चौका र 1 छक्का सहित 46 रन तथा शेखर धवनले 56 बलमा 9 चौका सहित 51 रन बनाउनु भएको छ। यसअघि दक्षिण अफ्रिकाका लागि जेपी डुमिनी तथा के जोडले सर्वाधिक 25-25 रन बनाउनुभयो।
खेलकै अर्को प्रसङ्गमा न्यू डायमन्ड एकाडेमीको आयोजनामा हिजोदेखि सुरु भएको खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक टोली र एफएफले विजयी सुरुवात गरेका छन्। नयाँ बस पार्क स्थित ढोरपाटनमा भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा न्यू डायमन्डले विभागीय टिम त्रिभुवन आर्मीलाई 3-0 सोझो सेटमा हराएको हो। उपाधिको दावेदार टिम न्यू डायमन्डले आर्मी विरुद्ध 25-13, 25-19 र 25-17 सेटमा जित निकालेको हो। अर्को खेलमा एपिएफले पोखराको टम्स स्कुललाई पनि 3-0 सेटमा हराएको हो। एपिएफले टम्स विरुद्ध 25-12, 25-20, 25-10 सोझो सेटमा जित हात पारेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
यही माघ 29 गते सभामुखको चुनावको मिति तय गर्दै 6 नम्बर प्रदेश सभाको पहिलो बैठक सकियो। प्रदेशको समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता।
बाँकेको खजुरामा हावाबाट विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन सुरु गरिँदै।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गैराती 12 बजेबाट मौन अवधि सुरु, कुनै पनि तरिकाले प्रचार प्रसार गर्न नपाइने।
र आयोजक धरान फुटबल क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको पहिलो चरणबाटै बाहिरियो। सडन डेथमा भारतको दुर्गापुर स्टिल कोलकातासँग पराजित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।